नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। कार्यक्रम कानूनका कुरा हरेक साताको बुधबार बिहान 7 बजेको समाचारपछि रेडियो नेपालबाट प्रसारण हुन्छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
तपाई यो कार्यक्रम रेडियो नेपालका मिडियम वेभका सबै फ्रिक्वेन्सीहरू र एफएम ब्यान्डमा 98, 100 र 103 मेगाहर्जमा मुलुकभर एकसाथ सुन्न सक्नुहुन्छ। साथै रेडियो नेपाल .gov.np अथवा अनलाइन रेडियो नेपाल .gov.np मा प्रत्यक्ष सुन्न सक्नुहुन्छ।
कानूनका बारेमा आम जनतालाई जानकारी दिनुका साथै न्यायमा सबैको सहज पहुँचका लागि सहयोग पुर्याउनु यो कार्यक्रमको मूल उद्देश्य हो। कार्यक्रममा हामी विद्यमान कानूनी व्यवस्थाहरू, नेपालको संविधान 2072ले प्रत्याभूत गरेका मौलिक हक कार्यान्वयनका सम्बन्धमा नेपाल सरकारबाट भएका पहलहरू, त्यसका पक्षहरू, आयाम, अभ्यास लगायतबारे जानकारी दिनुका साथै आम जनतामा न्यायिक पहुँच अभिवृद्धि गर्न आवश्यक विषयमा सम्बद्ध विज्ञ व्यक्तित्वहरूसँग छलफल गर्नेछौं।
आज कार्यक्रमको दोस्रो अंक कार्यक्रम कानूनका कुरामा आज हामी लैंगिक हिंसा, त्यसका स्वरूप, प्रभाव, कानूनी व्यवस्था तथा बाल विवाह सम्बन्धी विषयमा केन्द्रित हुनेछौ। त्यसबारे कानून न्याय तथा संसदीय मामिला मन्त्रालयकी सहसचिव निर्मला अधिकारी भट्टराईसँग गरिएको कुराकानी प्रस्तुत गर्छौ।
पछिल्ला लैंगिक हिंसा सम्बन्धी व्यवस्थाहरू के हुन् र ती व्यवस्थाहरूका बारेमा जानकारी दिनु अघि लैंगिक हिंसा भनेकै के हो त्यहाँबाट शुरू गरौं। हजुर,
खासमा त यो लैंगिक हिंसालाई चाहिँ अब हामी कसरी परिभाषित गर्न सक्छौ भने, यदि कुनै पनि व्यक्ति लिंगको आधारमा उत्पत्ति गरिने जुनसुकै खालका दुर्व्यवहारहरू, अमानवीय व्यवहारहरू होइन, जसले गर्दाखेरि उसको सम्मानपूर्वक जीवनयापन गर्ने हक अधिकारलाई चाहिँ एउटा कुण्ठित गर्ने हिसाबले पुर्याइने क्षति जुन हुन्छ त्यो नै लैंगिक हिंसा हो होइन। नेपालको सन्दर्भमा कुरा गर्दाखेरि लैंगिक हिंसाका धेरै खालका रूपहरू छन्। कतिपय अमानवीय व्यवहारहरू र असामान्य व्यवहारहरूलाई पनि यो पितृसत्तात्मक मुलुकको हिसाबले महिलाहरूले त्यसलाई सहज रूपमा स्वीकार गर्दै आएको जुन हिजोको जुन विगत हो, त्यसपछि अहिले पछिल्लो समय आउँदाखेरि आपराधिक घटनाहरूको ट्रेन्ड चाहिँ एकदमै बढेको देख्छौ। तर संख्यात्मक हिसाबले हेर्ने हो भने यो हिजो पनि थियो, आज पनि छ, र यो चाहिँ नियन्त्रण गर्ने प्रयास पनि भइरहेको छ, सँगसँगै घटनाहरू पनि घटिरहेका छन्। त्यसका दुईटा पाटाका हिसाबले चाहिँ राख्न चाहन्छु। एउटा त के भन्दाखेरि घटना नै बढेको हो कि होइन भन्ने कुरा एउटा पाटो भयो। पछिल्लो समय चाहिँ बलात्कारका घटनाहरू नै धेरै छन्। कोबाट हुन्छ त भन्दा, कहीँ न कहीँ उसको एकदमै नजिकको नातेदार, नजिकको विश्वासपात्र, नजिकको साथी, जो एउटा चाहिँ नजिकोलाई संरक्षकको हिसाबले, नातामा चाहिँ नजिकको सम्बन्धको हिसाबले उसँग एक खालको त्यसै नै रिलेटेड भएको व्यक्तिले पनि यस्ता खालका घटना घटाइरहेको अवस्था छ भनेपछि हाम्रो समाज अलिकति विकृतितिर र महिलाहरू चाहिँ अझै बढी असुरक्षित भएको अवस्था हो कि भन्ने एकातिर देख्न सकिन्छ। अर्कोतर्फबाट फेरि विश्लेषण गर्दा के पनि हो भने, घटना हिजो पनि घट्थे, आज पनि घटिरहेका छन्, र केही घटनाहरू हिजो गुपचापमै मिलाइन्थ्यो। अहिले महिलाहरूका सशक्तिकरण, महिलाहरूको क्षमता अभिवृद्धि र महिलाहरूको एउटा सक्षमतामा आएको जुन वृद्धि छ, त्यो कुराले पनि केही घटनाहरू त्यो कारणले पनि बाहिर आएको देखिन्छ। मैले यसमा चाहिँ समग्र रूपमा चाहिँ के भने भन्दा, लैंगिक हिंसा हाम्रो समाजमा पनि छ। विश्वका लगभग धेरै मुलुकका धेरै समाजमा चाहिँ लैंगिक हिंसाका घटनाहरू हुने गर्छन्। तर पनि हामी नेपाल यस्तो अवस्थामा छौँ कि घटना पनि घटिरहेका छौँ, तर पोजिटिभ साइडमा हेर्ने हो भने हामी अहिले चाहिँ सरकारको हिसाबले हेर्ने हो भने सम्बोधन गर्नका लागि विभिन्न खालका नीतिगत हिसाबले, कानूनी हिसाबले, संवैधानिक हिसाबले धेरै खालका प्रयास भइरहेका छन् यिनी सम्बोधन गर्नका लागि।
जस्तो अब हामी कहाँ बढी प्रचलनमा रहेका लैंगिक हिंसाका स्वरूपहरू के के हुन्, कसरी चिन्ने?
अब सबभन्दा पहिला चाहिँ हिंसा के हो त भन्दा, मलाई अलिकति घरेलु हिंसामा जोड्न मन लाग्यो। सबभन्दा पहिलो एउटा श्रीमानले श्रीमतीलाई गाली गर्नु, डोमिनेट गर्नु, कुटपिट गर्नु, रक्सी खाएर आएर मातेर गाली गर्नु, एक दुई झापड हान्नु, उसलाई चाहिँ टर्चर गर्ने कुरालाई चाहिँ हामीले एकदम सामान्य रूपमा पचाउँछौ, स्वीकार्य खालको व्यवहारको रूपमा चाहिँ हामीले हेरिरहेका हुन्छौ। किनभने पितृसत्ता भनेकै पुरुषलाई प्रधान मान्ने र महिला उनीहरूको सहयोगको रूपमा सहायक भूमिकामा रहेको अर्थमा जुन हाम्रो विगतदेखि हामीले त्यही अभ्यास गर्दै आयौं, हाम्रा संस्कृतिहरू, हाम्रा सामाजिक मूल्य मान्यताहरू, हाम्रा धार्मिक अभ्यासहरू, यिनी सबै कुराहरूले पनि त्यो कुरालाई चाहिँ एक्सेप्ट गरेको, पतिलाई चाहिँ परमेश्वरको रूपमा चाहिँ मान्नुपर्छ भन्ने जुन प्रचलन थियो, त्यही कुराले उनीहरूमा चाहिँ एउटा ह्याबिचुअल भइरहेको जुन खालको खराब बानीहरू थियो त्यसलाई हाम्रो समाजका मूल्य मान्यताहरूले मलजल गरिरहेको थियो। तर त्यही कुरा यदि महिलाले दोहोर्याए भने त्यो घरभित्र कस्तो होला त? यो त कसैले कसैलाई पनि अपहरित गर्नु हुँदैन, सबैको सम्मानजनक बाँच्न पाउने अधिकारको चाहिँ संरक्षण गर्नुपर्छ, हरेक मान्छेको चाहिँ एउटा डिग्निफाइड लाइफ चाहिँ संरक्षण हुनुपर्छ भन्ने कुरा पुरुषले र महिलाले पनि जबसम्म सोच्न सक्दैनन् तबसम्म हामीले चाहिँ समानताको परिकल्पना गर्न सक्दैनौँ र यस्ता हिंसाहरूलाई चाहिँ न्यूनीकरण गर्न पनि सक्दैनौँ। यस अर्थमा चाहिँ घरेलु हिंसालाई चाहिँ हामीले सबभन्दा पहिला घरेलु हिंसा भनेको एउटा अपराध हो, हाम्रो एउटा अन्याय बनिसकेको छ। त्यसमा चाहिँ महिलामाथि हुने शारीरिक, यौनजन्य, सामाजिक, आर्थिक खालका सबै खालका चाहिँ दुर्व्यवहारहरू नै पनि एउटा अपराधको रूपमा चाहिँ काउन्ट भएको छ र त्यस्ता खालका अपराधीलाई चाहिँ कानूनको दायरामा ल्याउने खालको कानून पनि बनिसकेका छन् एकातिर। अर्कोतिर हेर्दाखेरि के हुन्छ त भन्दा छोरी जन्मिनु भन्दा छोरा जन्माउनेलाई चाहिँ हामीले ठूलो उत्सवको रूपमा लिन्छौं, जसले गर्दा भ्रूण हत्याको चाहिँ अवस्था विकराल छ, तर हाम्रो समाजमा त सामान्य हुँदैछ भन्ने कुरा एउटा रेसियो, जुन जन्मको रेसियो पनि हामीले हेर्न सक्छौ कि हरेक 106 केटा जन्मिँदाखेरि हाम्रो नेपालमा चाहिँ अहिले पछिल्लो समयमा जम्मा 100 छोरी जन्मिन्छन्। भन्नुको मतलब हामी यो पृथ्वीमा आउनुभन्दा अगाडि नै महिलाहरू चाहिँ यो हिंसाको शिकार भइरहेका छन् भन्ने एउटा उदाहरण हो। अर्को कुरा हेर्नुहुन्छ भने जुन विधवा यदि हाम्रो समाजमा छ भने ऊ प्रति हाम्रो समाजले चाहिँ जोडेका धेरै खालका एउटा अशुभ शुभ, महिला एकल महिलालाई हेप्ने दृष्टिकोण, ऊ प्रति गरिने व्यवहारका कुराहरूले गर्दाखेरि उसले चाहिँ बेहोर्न पर्ने जुन खालका सामाजिक हिंसाहरू छन्, घरेलु हिंसाहरू छन्, त्यो कुरालाई पनि हामीले हेर्न सक्छौ। त्यसै गरी अब कुनै एउटा महिला घरभित्र छ, उसलाई जन्म दिएको बाबुबाट ऊ सुरक्षित छैन, हजुरबाबुबाट सुरक्षित छैन, आफ्नै घरको दाजु भाइ र नजिकको नातेदार, उसले एकदमै मन पराएको बोयफ्रेण्ड, उसले एकदमै नजिकको सम्झेको चाहिँ साथी संगतिबाट पनि ऊ चाहिँ असुरक्षित छ भनिसके पछाडि महिलाहरू कति रिस्कमा छन्, कति हिंसित भइरहेका छन् भन्ने कुराको अर्को उदाहरण हामीले जुन समाजमा देखिरहेका छौँ, त्यो कुरा चाहिँ बढ्दो रूपमा जानु भनेको आफैमा धेरै खालका यसलाई चाहिँ ल्याउने कम्प्लिकेसनका रूपमा चाहिँ जुन आएको छ यो पछिल्लो समय जुन सोसियल मिडियाहरूबाट हुने दुर्व्यवहारहरू र महिलामाथि चाहिँ सोसियल मिडियाले गर्दाखेरि ल्याएका जुन थप खतराजन्य कुराहरू जुन आइरहेको छ त्यो भनेको पनि महिलाहरूको चाहिँ एउटा हिंसाका अर्को रूप पनि हामीले देख्न सक्छौँ। त्यसै गरी दाइजोको नाममा कुरा गर्नुहोस्, छपडीको रूपमा चाहिँ कुरा गर्नुहोस्, बोक्सीको आरोपमा महिलाहरूलाई चाहिँ मलमूत्र खुवाउने अधिकांश संख्या चाहिँ महिला छ, त्यो महिला पनि कहाँ छ त भन्दाखेरि दलित समुदायको छ भने दलित समुदायको महिलालाई चाहिँ हामीले पहिला त्यसलाई झ्याप्टै आरोप लगाउने गर्छौँ, हाम्रो समाज त्यस्तो छ भनेपछि एउटा सक्नेले यो पावर रिलेसनको कुरा गरिन्छ नि, जुन पावर हुनेवालाले पावर मा चाहिँ कमजोर भएको वर्गलाई जुन हेप्ने भन्ने छ, पुरुषले महिलालाई हेप्छ, महिलाले चाहिँ गरीब विपन्न वर्ग वञ्चितकरणमा परेको वर्गलाई हेर्छ, तिनीहरूले पनि फेरि एउटा दलित समुदायको महिलालाई हेर्छ, त्यसभित्र पनि एउटा फेरि एकल महिलालाई हेर्छ, होइन? यस्तो खालको हेर्दै जाने हो भने यो एउटा चेन रिलेसन जुन छ नि त्यो कुरामा चाहिँ महिलाहरू एउटा हिंसाले अर्का हिंसाको रूपलाई चाहिँ बढावा दिँदै तान्दै तान्दै गइरहेको अवस्था छ।
यद्यपि लैङ्गिक हिंसामा पुरुषहरू पनि त हिंसाबाट प्रभावित भएका हुन सक्छन्, होइन?
एउटा समानतामूलक समाजमा मात्रै महिला र पुरुषको सबैको समान हक अधिकार संरक्षित हुन सक्छ। त्यसले गर्दाखेरि जहाँ हामी इक्वालिटी मेन्टेन गर्न सक्दैनौ, जहाँ समतामूलक भावना चाहिँ हामी विकास गर्न सक्दैनौ, त्यहाँ चाहिँ पुरुष मात्रै सुरक्षित हुन्छन्, यो होइन। त्यसले गर्दाखेरि यदि महिला हिंसाका यस्ता रूपहरू चाहिँ बढ्दै जाने हो भने, महिला यदि यति असुरक्षित हुँदै जाने हो भने, महिला हिंसाका कुराहरूलाई हामीले नियन्त्रण गर्न सकेनौ भने त्यसको अल्टिमेट प्रभाव भनेको महिलामा मात्रै पर्ने होइन, यो ओभरअल समाजमा पर्छ। यस अर्थमा पुरुष पनि हिंसाको शिकार हुँदै हुँदैन भन्ने चाहिँ होइन। महिला र पुरुषको संख्याको हिसाबले हेर्ने हो भने डाइरेक्टली परेको चाहिँ महिलाको संख्या बढी होला, तर त्यसको अल्टिमेटली प्रभाव चाहिँ महिला र पुरुष सबैमा चाहिँ बराबर नै परिरहेको हुन्छ।
लैङ्गिक हिंसा गर्ने सम्बद्ध व्यक्तिलाई या जो भनौँ न अभियुक्त हुन्छ, अपराधी हुन्छ, उसलाई कस्तो खालको कानूनी दण्डको व्यवस्था छ, त्यो नियन्त्रणका लागि के कस्ता खालका कानूनी व्यवस्थाहरू छन्,
अब कस्ता कस्ता ऐन कानूनहरूले चाहिँ यो कुरालाई चाहिँ सम्बोधन गरेको छ त भन्ने कुरा चाहिँ मैले यहाँ ल्याउन चाहन्छु। महिला संवेदनशीलतालाई एकदमै उच्च स्थानमा राखेको छ भन्ने कुरा पछिल्लो समयमा जति पछि संविधानहरू जुन 47 केही खालका अधिकारहरूलाई संरक्षित गर्ने प्रयास गरियो, त्यस पछाडि आएर 63 संविधानले पनि, अन्तरिम संविधानले पनि धेरै खालका महिलाका इस्युहरूलाई सम्बोधन गरेको थियो भने, जुन 72 संविधान छ त्यसले त महिलालाई साँच्चै भन्ने हो भने संवैधानिक हिसाबले हेर्ने हो भने महिला र पुरुषको सम विकासलाई चाहिँ एकदमै हाइली प्रायोरिटाइज गरेको विषय छ। यो इस्युलाई चाहिँ महिलाको अधिकारका हिसाबले, यो समाजमा चाहिँ सम विकासका हिसाबले, महिलाहरूको समानता कायम गर्ने हिसाबले, सम न्यायका का हिसाब से महिला उच्च स्थान दिया महिला को इश्यू एकदम राम्रोसँग सम्बोधन कर संवैधानिक हिसाब से कानूनी हिसाब से राजनीतिक हिसाब से सामाजिक रूपांतरण का हिसाब से सब हिसाब से हेने वाले महिला उच्च स्थान में राखे भन्ने कुरा मैं यहां भन्न पाउँदा हम एकदम गर्व अनुभूति गर्न सक्छौं। इसका अलावा हामीसँग नीति लैंगिक हिंसा शून्य सहनशीलता को नीति अवलम्बन सीडमा पछि भइसके पछाडी जुन अवलम्बन गरेका धेरै खालका नीतिगत व्यवस्थाहरू छन् कार्ययोजनाहरूका कुराहरू छन् यो चाहिँ समकालीन हिसाबले हेर्ने हो भने जहिले पनि हामी अन्तर्राष्ट्रिय स्तरसँगै हाम्रा यिनी प्रोग्रेसिभ कानूनका नीतिगत पहलहरू चाहिँ हाम्रो अगाडि बढिरहेको अवस्था छ। त्यसै गरी पछिल्लो समयमा आएको जुन देवानी संहिताको कुराहरू हेर्नुहोस् त्यसै गरी मुलुकी अपराध संहिताका कुराहरू हेर्नुहोस् त्यसमा पनि एउटा जेन्डर फ्रेन्डली व्यवस्थाहरूलाई चाहिँ ल्याउने प्रयास गरिएको छ। त्यसै गरी घरेलु हिंसा निवारण सम्बन्धी ऐनको कुरा गर्नुहोस् त्यसै गरी कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहारलाई नियन्त्रण गर्ने ऐनहरूको कुरा गर्नुहोस् त्यसै गरी बोक्सी तथा अपमानजनक व्यवहारलाई चाहिँ नियन्त्रण गर्ने कानूनको कुरा गर्नुहोस् त्यसै गरी तेजा तथा एसिडबाट आक्रमण हुने जुन महिलाहरूको अवस्थाको कुरा गर्नुहोस् वैदेशिक रोजगारसँग सम्बन्धित कुरा गर्नुहोस् होइन यी धेरै कुराहरूलाई चाहिँ सम्बोधन गर्नको लागि विभिन्न ऐनमा विशेष ऐन र यिनी संहिताहरूमा समेत गरी हामीले कानूनी व्यवस्थाहरू लगभग पर्याप्त छन्। यो बाल विवाहलाई चाहिँ कसरी हेरौँ त भन्दा अहिले हाम्रो संहिताहरूले चाहिँ विवाह गर्ने उमेर भनेको 20 वर्ष भनेर कायम गरिदियो तर हाम्रो प्र्याक्टिस चाहिँ के छ त भन्दाखेरि हाम्रो धार्मिक मूल्य मान्यता चाहिँ के छ त भन्दा हामी अझै भन्नु न पहिलोचोटि पिरियड पनि नहुँदै बच्चीलाई चाहिँ एउटा कन्यादान गरेर दियो भने हामीले पुण्य प्राप्ति गर्न सक्छौँ भन्ने हाम्रो हजुरबा हजुरआमा बाबुआमाहरूको जुन खालको एउटा धार्मिक विश्वास थियो त्यो कारणले गर्दाखेरि छोरीलाई चाहिँ धेरै चाँडै कन्यादान गरेर दिने हाम्रो धार्मिक परम्परा थियो तर पनि अहिले त्यो कुरालाई चाहिँ एकदमै घट्दो रूपमा गएको छ। तर तुलनात्मक हिसाबले हेर्ने हो भने पढे लेखेका शिक्षित समुदायका महिलाहरू धेरै उमेरमा चाहिँ बिहे गर्ने ट्रेन्ड बढ्दो छ तर हामी ग्रामीण इलाकामा हेर्दै जाने हो भने अशिक्षित समुदायमा हेर्दै जाने हो भने 14-15, 16-17, 18 र 20 भन्दा अगाडि बिहे हुनेको संख्या काउन्ट गर्ने हो भने धेरै ठूलो संख्या अझै पनि त्यस्तो छ। यो बाबुआमाले दिनेलाई पनि छोडिदिनुहोस् कि अहिलेको यो सोसियल मिडियाको प्रयोगबाट महिलाहरूमा आउने एउटा खालको भावनात्मक उत्तेजना हो कि के हो थाहा छैन धेरै चाहिँ आफै भागेर बिहे गर्ने ट्रेन्ड पनि हामीले बढेको देख्छौ। यो आफैमा हेर्ने हो भने यो महिलाको क्षमता विकासका हिसाबले हेर्नुहोस् उसको उत्पादकत्व वृद्धि गर्ने हिसाबले हेर्नुहोस् उसको लाइफ स्टाइललाई चाहिँ एउटा उत्पादनमूलक हिसाबले चाहिँ हेर्ने दृष्टिकोणले हेर्नुहोस् अथवा उसको प्रजनन स्वास्थ्यसँग जोडिने विषयवस्तुका हिसाबले हेर्नुहोस् यो कुनै पनि दृष्टिले 20 वर्षभन्दा अगाडि बिहे गर्न उपयुक्त हुँदैन भन्ने कुरा अध्ययन गरेर त्यसको रिसर्चको फाइन्डिङका आधारमा हाम्रो यो संहितामा यो जुन बसेको व्यवस्था हो अहिले पछिल्लो समय समुदायमा चाहिँ के पनि भन्ने गरिन्छ होइन यो चाहिँ कानूनी प्रावधान चाहिँ अलिकति 20 वर्ष भनेको त धेरै भयो हाम्रा छोरीहरू चाहिँ 15-16 वर्षमै पनि बिहे गरिरहेका छन् त्यसलाई चाहिँ कानूनी मान्यता दिनुपर्छ भन्ने अर्को खालको एउटा धार पनि अगाडि बढेको देखिन्छ जुन कुरा चाहिँ गलत हो कानूनी हिसाबले चाहिँ मान्य छैन।
कानूनले चाहिँ त्यस्ता खालका बाल विवाह गर्नेहरूलाई के दण्ड दिन्छ?
बाल विवाह गर्ने व्यक्तिको उमेर चाहिँ 20 वर्ष पुग्नुपर्छ होइन यदि त्यो 20 वर्ष नपुग्दै कसैले बिहे गरेको छ भने त्यस्तो विवाह चाहिँ यदि त्यो पक्षले चाहिँ स्वीकार गरेन भने त्यो विवाह चाहिँ स्वतः बदर हुने विवाहको रूपमा चाहिँ कानूनले व्यवस्था गरेको छ भने त्यस्तो कसुर गर्ने व्यक्तिलाई 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुने गरी यो बाल विवाहलाई चाहिँ एकदमै एक खालको अपराधकै रूपमा चाहिँ अपराधीकरण गरेर सजायको व्यवस्था गरेको अवस्था छ भने अब त्यसभित्रका चाहिँ अरू खालका कम्प्लिकेसनहरू पनि जोडिने हुन्छ किनभने बाल विवाहसँग कहिलेकाहीँ बहुविवाह जोडिएको हुन्छ त्यस्तै गरी कहिलेकाहीँ चाहिँ अब हाडनातामा पनि परिरहेको हुन्छ भने यसका चाहिँ कम्प्लिकेसनहरू थपिँदै जाँदाखेरि थप कानूनले सजायको व्यवस्था पनि भएको हुन्छ।
कानूनको कार्यान्वयनका सन्दर्भमा चाहिँ आम मानिसहरूले के कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ यहाँलाई?
यो अब संविधानले कानूनले हाम्रा अभ्यासहरूले चाहे जतिसुकै राम्रा प्रावधानहरू रहे पनि त्यसको सबैभन्दा महत्वपूर्ण पाटो भनेको कार्यान्वयन हो। जबसम्म यसको प्रभावकारी रूपमा चाहिँ कार्यान्वयन हुन सक्दैन तबसम्म यिनी कुनै पनि कानूनी प्रावधानको अर्थ रहँदैन। यस सन्दर्भमा मैले भन्न पर्दाखेरि अब कानून चाहिँ कसले प्रयोग गर्ने त भन्दाखेरि तपाईँ हाम्रो समाजमा तपाईँ हामीले नै यसको चाहिँ कार्यान्वयन गर्ने हो। यो सन्दर्भमा चाहिँ मैले के आग्रह गर्न चाहन्छु भने हरेक अभिभावकले मेरो छोरा छोरीलाई चाहिँ मैले सक्षम बनाउँछु बिहे गर्दाखेरि उसँग चाहिँ सक्षमता नै उसको दाइजो हो यसका कारणले न त ऊ कहिल्यै पनि जीवनमा अपहरित हुन परोस् न त यो कहीँ गएर पनि अरूको आश्रित भएर बाँच्न परोस् भनेर यदि उसलाई चाहिँ एउटा स्वतन्त्र पूर्वक जीवनयापन गर्न सक्नको लागि उसलाई चाहिँ सक्षम बनाएर दिन्छु भन्ने बाबुआमाको अवेरनेस लेभल चाहिँ जबसम्म त्यसमा चाहिँ अवेर हुँदैनन् तबसम्म महिलाहरूलाई चाहिँ दाइजो दिनु हुँदैन भन्ने नाराले केही गर्नेवाला छैन। जब ऊ चाहिँ अरूसँग चाहिँ आश्रित हुनु पर्दैन तब उसको चाहिँ धेरै खालका अधिकारहरूबाट चाहिँ ऊ चाहिँ एउटा अधिकार इन्जोय गर्न पाउँछ कि उसले चाहिँ अधिकारहरूको चाहिँ प्रयोग गर्न पाउँछ। मैले त सबै अभिभावकलाई के आग्रह गर्न चाहन्छु भने सबभन्दा ठूलो कुरा छोरीहरूलाई चाहिँ शिक्षा सबैभन्दा महत्वपूर्ण छ। जब शिक्षित बनाउनुहुन्छ उसका आँखा खुल्छ, जब आँखा खुल्छ ऊ चाहिँ आफू सक्षम बन्नुपर्छ, मैले केही गर्नुपर्छ भने हुटहुटी जाग्छ। त्यो हुटहुटी जागिसकेपछि छोरीको चाहिँ सक्षमतासँग आम खालका समस्याहरू चाहिँ समाधान भएर जान्छन्। अबको जेनेरेसनले चाहिँ के मान्नु पर्यो भन्दाखेरि होइन मेरो बुहारी चाहिँ सक्षम बुहारी आएको छ, भोलि छोरो तलमाथि भयो भने छोरोले हेरेन भने पनि बुहारी सक्षम बुहारी ल्याएको छ त्यसकारण म बुहारीसँग पनि आशीर्वाद हुन सक्छु भन्ने सासू ससुराले त्यो बुहारीलाई गर्ने रेस्पेक्ट नै फरक हुन्छ भने हामी सबभन्दा पहिलो लगानी शिक्षामा गरौं, शिक्षामा लगानी गरौं, शिक्षित बुहारी भित्र्याउ, शिक्षित छोरी चाहिँ बिहे गरेर पठाऊ, महिला र पुरुषको समान अवस्था कायम गर्नको लागि महिलाको सक्षमतामा चाहिँ जोड़ दिनुपर्छ। यो कुरा शिक्षाबाट आउँछ, शिक्षाले नै लैंगिक हिंसालाई कमजोर बनाउँछ, लैंगिक हिंसाको रेसियोलाई कम गराउँछ, हिंसा रहित समाज बनाउनको लागि महिला र पुरुषको समान सक्षमता क्षमता विकास नै पहिलो शर्त हो भन्ने चाहिँ मैले आग्रह गर्न चाहे। महिला र पुरुषमा कुनै पनि हिसाबले बायोलोजिकल केही फरक बाहेक अरू कुनै पनि कुरा फरक छैन, मात्रै व्यक्तिका फरक हरेक व्यक्तिमा हुन्छ, चाहे त्यो पुरुष होस् चाहे महिला होस्, हरेक व्यक्तिका आफ्नै खालका क्षमता हुन्छन्। उसका क्षमता चाहिँ प्रस्फुटन हुने वातावरण हामीले सिर्जना गरौं, समाजमा चाहिँ एउटा उर्वर वातावरण बनाउन सक्यौं भने महिला र पुरुषले जे पनि गर्न सक्छन् र मात्रै समाजमा चाहिँ समृद्धि कायम हुन सक्छ भन्ने चाहिँ मेरो आग्रह हो।
उहाँ हुनुहुन्थ्यो कानून न्याय तथा संसदीय मामिला मन्त्रालयकी सहसचिव निर्मला अधिकारी भट्टराई हाम्रा साथी सन्तोष रेग्मीसँग कुराकानी गर्नुहुँदै। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? यस ठेगानामा सम्पर्क गरी आफ्नो सुझाव वा प्रतिक्रिया पठाउन सक्नुहुनेछ। कार्यक्रम कानूनका कुरा, रेडियो नेपाल सिंहदरबार काठमाडौँ, मोबाइल नम्बर 9841424843, इमेल ठेगाना कानूनका कुरा 076@gmail.com, kanunkakura076@gmail.com। हवस् त, आजका लागि कार्यक्रमको समय सकिएको छ। अर्को बुधबार बिहान 7 बजेको समाचारपछि नयाँ विषयका साथ उपस्थित हुने नै छौं। त्यदिनजेलसम्मका लागि कार्यक्रम संयोजक राजन कार्की सहित सन्तोष रेग्मी र म रमिता लामालाई पनि विदा दिनुहोस्। नमस्कार।